नमस्कार, फ्रिडम चौतारी पडकास्टमा सम्पूर्ण श्रोतालाई स्वागत गर्न चाहन्छु। म कृष्ण सापकोटा। पडकास्टको आजको अङ्कमा ओपन गभर्नमेन्ट पार्टनरसिप अर्थात् खुल्ला सरकार साझेदारीको परिचयात्मक अवधारणा, यसका सैद्धान्तिक पक्ष, अभ्यास र नेपालले यसबाट लिन सक्ने सम्भावित लाभका विषयहरू सुन्न सक्नुहुनेछ। यी विषयहरूमा म आफै कृष्ण सापकोटा, खुल्ला सरकार साझेदारीका अभियन्ता तारणा दाहाल, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवल प्रसाद भण्डारी र पोखराका नागरिक समाजका प्रबुद्ध व्यक्तित्व आनन्दराज मुल्मीका विचारहरू सुनौ।
खुल्ला सरकार साझेदारी यो एउटा विश्वव्यापी संगठन हो र यसमा 2011 विभिन्न 8 देश र 9 नागरिक समाज संस्था मिलेर बनाएको यो संस्था हो र यसको मुख्य कुरा भनेको राज्य भनेको सरकार मात्रै होइन, राज्यका विभिन्न अङ्गहरू हुन्छन्। ती अङ्गहरू सबैको एउटा जुन सामर्थ्य छ त्यो सामर्थ्यलाई कसरी परिचालन गर्न सकिन्छ र राज्यलाई अझ बलियो बनाउन सकिन्छ भन्ने यसको मुख्य ध्येय हो। त्यो ध्येय अन्तर्गत नै नागरिक समाज र सरकार कसरी एक आपसमा साझेदारी गर्न सक्छन्, निजी क्षेत्र कसरी एक हिसाबले त्यो साझेदारीको एउटा सहभागी हुन सक्छ भन्ने कुरा चाहिँ यसको महत्त्वपूर्ण कुरा हो र हामी सबैलाई थाहा भएकै विषय हो कि सरकारले मात्रै समाधान गरेर सबै समस्याको समाधान हुँदैन। त्यसले गर्दाखेरि नै त्यसमा नागरिक समाजको पनि सहभागिता भयो, निजी क्षेत्रको पनि सहभागिता भयो भने त्यस समस्या समाधानको लागि पनि अगाडि बढाउँछ भन्ने हिसाबले यो कुरा आएको हो र 2011 सेप्टेम्बर 20 यो कन्सेप्ट आयो र सेप्टेम्बर 20 हाम्रो देशको लागि पनि एउटा महत्त्वपूर्ण मिति हो किनभने संविधान सेप्टेम्बर 20 नै आएको हो हाम्रो देशको पनि। त्यसले गर्दा पनि यो एउटा हाम्रो लागि महत्त्वपूर्ण कन्सेप्टको रूपमा छ र यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा र विभिन्न सङ्घ संस्थाका गरेर संसारभरि 3,800 भन्दा बढी प्रतिबद्धताहरू यो खुल्ला सरकार साझेदारीको लागि भनेर संसारभर आएको छ र नेपाल यसको सदस्य राष्ट्र भइसकेको छैन। अब खुल्ला सरकारको साझेदारीको मुख्य उद्देश्यको बारेमा अलिकति म प्रश्न पार्न चाहन्छु। लोकतन्त्रको सुदृढीकरणका लागि अथवा सहभागितामूलक प्रजातन्त्रलाई कसरी अगाडि बढाउन सकिन्छ र त्यसमा सरकार र नागरिक कसरी साझेदारी गर्न सक्छन् भन्ने कुरा नै यसको मुख्य उद्देश्य हो र यसमा सहभागिताको क्षेत्रलाई कसरी व्यापक बनाएर लिएर जान सकिन्छ। यस्तै यसको अर्को उद्देश्य यसले विभिन्न संयन्त्रहरू संस्कारहरू प्रदान गर्छ, जस्तो नागरिकसँग सहभागितामा अथवा नागरिकको सँगको परामर्शमा कार्यक्रमहरू बनाउने, योजनाहरू बनाउने, त्यसको कार्यान्वयन गर्ने, संयुक्त रूपमा अनुगमन गर्ने र त्यो राम्रा राम्रा अभ्यासहरूलाई छलफलमा ल्याउने अथवा त्यसको आदान प्रदान गर्ने कुराहरू पनि यो कुरामा रहन्छ। र खुल्ला सरकार साझेदारीको सिद्धान्तहरू के हो त भन्ने सन्दर्भमा शासन व्यवस्थामा नागरिकको सहभागिताको कुरा यसको मुख्य कुरा हो, त्यस्तै नागरिक र सरकार बीचको सहकार्यको कुरा पनि यसको अर्को कुरा हो। राज्य प्रणालीमा समावेशीकरण र विविधता भनेको हाम्रो एउटा ब्युटी हो हाम्रो देशको र हाम्रो संविधानले पनि एक हिसाबले विविधताको कुरा, समावेशी सिद्धान्तको कुरालाई अगाडि बढाएको छ भने यो खुल्ला सरकार साझेदारीले पनि समावेशी सिद्धान्तको कुरालाई यसले पनि जोड दिन्छ। सरकारी कामको जुन पारदर्शिता र जवाबदेताको कुरालाई पनि यसले जोड्छ। यसले गर्दाखेरि एउटा मुख्य कुरा के हो भने खुल्ला तथ्याङ्क, तपाईँ हामी सबैलाई थाहा भएकै विषय हो तथ्याङ्क कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा, त्यो तथ्याङ्क हामी सबैले बुझ्ने भाषामा, हामी सबैले प्रयोग पुनर्प्रयोग गर्ने शैलीमा त्यो कुरा राखिदियो भने त्यसको प्रभाव नै बेग्लै हुन्छ। किनभने तथ्याङ्क कसको बन्छ, नागरिकले दिएको जुन कर हो त्यो करले भएको विकास निर्माणको कामहरूमा तथ्याङ्क बन्छ र त्यो तथ्याङ्क नागरिकको सम्पत्ति हो र त्यसकारण त्यो खुल्ला हुनुपर्छ भन्ने कुरालाई पनि खुल्ला सरकार साझेदारीले अगाडि बढाउँछ। त्यसले गर्दाखेरि खुल्ला सरकार साझेदारीका 4 मुख्य तत्त्वहरूमा पहिलो तत्त्व भनेको पारदर्शिता हो, त्यस्तै दोस्रो तत्त्व यसको जवाबदेहिता हो, जो शक्तिमा हुनुहुन्छ, जो शासनमा हुनुहुन्छ, जसले निर्णय गर्ने ठाउँमा हुनुहुन्छ उहाँहरू जसका लागि निर्णय गरिन्छ त्यसका लागि जवाबदेही बन्ने, त्यसको लागि उत्तर दिने ठाउँ जवाबदेहिता हो। नागरिक संलग्नता, नागरिक सहभागिताको कुरा र आजको यो हाम्रो जुन कार्यक्रमको केन्द्रीय तत्त्व भनेको पनि विभिन्न तबकामा बसेका नागरिकहरूलाई निर्णय प्रक्रियामा अथवा उनीहरूको शासन सहभागितामा अथवा सरकारलाई जिम्मेवार बनाउने कुरामा अथवा सार्वजनिक निकायलाई पारदर्शी बनाउने कुरामा सहभागी हुन सक्छन् भन्ने हो भने यसको चौथो तत्त्व भनेको टेक्नोलोजिकल इनोभेसन, यो जति पनि प्रविधिको यत्रो खड्को मारिराखेको छ भने त्यो प्रविधिलाई प्रयोग गरेर हामीले नयाँ नयाँ नवीन कामहरू नवीन सोचहरू अगाडि बढाउन सक्छौँ, सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्छौँ र त्यो खालको कुरामा यसले जोड दिन्छ। र खुला सरकार साझेदारीका विभिन्न कार्यक्षेत्रहरू छन्, जस्तो लोकतान्त्रिक शासकीय पद्धतिको कुरा छ, त्यस्तै जनसहभागिताको कुरा छ, सूचनाको हकको विषय पनि यसमा जोडिएको छ, त्यस्तै सार्वजनिक सेवा प्रवाहको कुरा, बजेट पारदर्शिताको कुरा अनि ओपन डेटा, यो एसेट डिस्क्लोजरका कुराहरू पनि यसमा जोडिएको छ। यी विषयहरूमा खुल्ला सरकार साझेदारीले काम गरिरहेको छ विश्वभरि। यसमा सार्वजनिक ठेक्काका कुराहरू, जस्तो सार्वजनिक ठेक्का भनेपछि त्यहाँ सार्वजनिक पैसा संलग्न भएको हुन्छ र त्यो सार्वजनिक खरिदका कुराहरू छन्, त्यो खरिदमा हाम्रो देशको विकास निर्माणको हिसाबले पनि 80% भन्दा बढी पैसा खरिदको कुरामा जान्छ। त्यसले गर्दा यो एउटा खुल्ला सरकार साझेदारीको एउटा महत्त्वपूर्ण विषय हो र यसले पारदर्शी संस्कार अगाडि बढाउनको लागि मद्दत पुग्छ भन्ने कुराहरू पनि यसमा छ र त्यो पनि खुल्ला सरकार साझेदारीको एउटा विषय हो। खुल्ला सरकार साझेदारीको विश्व संगठन भएको हुँदा यसको कस्तो संरचना चलिरहेको छ, यसले के कुरालाई कसरी काम गर्छ भन्ने कुरामा हामीले बुझ्न जरुरी हुन्छ। यसको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको एउटा सञ्चालक समिति हुन्छ, जुन सञ्चालक समिति सरकार र नागरिक समाज दुइटै तर्फको समान सहभागिता हुन्छ। 22 जनाको एउटा सञ्चालक समिति हुन्छ, त्यो सञ्चालक समितिमा सरकारहरूको तर्फबाट 11 जनाको सहभागिता हुन्छ भने नागरिक समाजको तर्फबाट पनि 11 जनाको सहभागिता गरेर सञ्चालक समिति बन्छ। त्यो सञ्चालक समिति भनेको संसारभरका विभिन्न देशहरूका सरकारका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरू पनि हुन्छन्। त्यसले गर्दा यसको स्वरूप नै 50-50 पार्टिसिपेसनमा चाहिँ 50-50 पार्टिसिपेसन, त्यही भएर नै यो खुल्ला सरकार साझेदारी भएको हो। किनभने नागरिकको तर्फबाट नागरिक संगठन अथवा नागरिक समाज र सरकारको तर्फबाट सरकारका प्रतिनिधिहरू, त्यही गर्दा 50-50 पार्टिसिपेसनको कुरा चाहिँ यसमा रहन्छ। जस्तो यो सहसमितिहरू पनि हुन्छन्, विभिन्न खालका सहसमितिहरू अहिले अभ्यासमा रहेका छन्। त्यस्तै सचिवालयमा पनि खुल्ला सरकार साझेदारीलाई हामीले छोटकरीमा ओजिपी भन्छौँ, ओपन गभर्मेन्ट पार्टनरसिपको सचिवालय छ र त्यो सचिवालयले विभिन्न खालको सरकारलाई नागरिक समाजलाई आवश्यक पर्ने सहयोग पुर्याउने काम गर्छ। अब यसका विभिन्न स्वतन्त्र हिसाबले प्रतिवेदन सिर्जना गर्नुपर्ने हुन्छ। नागरिक समाज र सरकार सँगै बसेर योजना बनाउँछन्, सँगै बसेर कार्यान्वयन गर्छन्, सँगै बसेर अनुगमन गर्छन् र त्यसको रिपोर्टिङ पनि उनीहरू सँगै गर्छन् र यो एउटा संयन्त्रको रूपमा रहेको हुन्छ। विभिन्न खालका कार्य समूहहरू छन्, त्योमध्येको एउटा महत्त्वपूर्ण संसदसँग सम्बन्धित कार्य समूह छ जसमा विभिन्न विज्ञहरूले काम गर्नुभएको छ। खुल्ला संसदसँग सम्बन्धित एउटा कार्य समूह छ, त्यसमा विज्ञहरूले काम गर्नुहुन्छ। त्यस्तै वित्तीय समूहहरू छन्, त्यस्तै क्लाइमेट चेन्जको लागि भनेर बनाइएका छन्, एन्टी करप्सनको लागि छन् गरेर यो 7 छन् विभिन्न कार्य समूहहरू छन्। अहिलेसम्म विश्व सम्मेलनहरू भए ओपन गभर्मेन्ट पार्टनरसिपमा, यसको पहिलो सम्मेलन अमेरिकामा भयो, त्यस्तै बेलायतमा भयो दोस्रो, त्यसरी तेस्रो मेक्सिकोमा भयो अनि फ्रान्समा भयो, जर्जिया हुँदै अहिले 6 सम्मेलन क्यानाडाको अटावामा भयो। त्यसै प्रत्येक वर्ष यस्ता खालका विश्व सम्मेलनहरू हुन्छन् र त्यो विश्व सम्मेलनले संसारभरि 3,885 भन्दा धेरै प्रतिबद्धताहरू विश्वभरिका देशहरूले ओपन गभर्मेन्टलाई प्रमोट गर्नको लागि भनेर गरेका छन् र ती प्रतिबद्धताहरूको त्यहाँ छलफल हुन्छ। नेपालको हाम्रो कर्णाली प्रदेशले गरेको एउटा राम्रो अभ्यास पनि विश्वको त्यो मञ्चमा छलफल हुने अवसर हुन्छ। त्यो एउटा प्लेटफर्म ओपन गभर्मेन्ट पार्टनरसिपले हामीलाई प्रदान गरेको छ र त्यसैमा पनि यो एउटा महत्त्वपूर्ण छ। सदस्य हुनको लागि मुख्यतया हाम्रो 4 क्राइटेरियाहरू छ ओपन गभर्मेन्ट पार्टनरसिपको सदस्य बन्नको लागि। हाम्रो पहिलो कुरा त हामीसँग सूचनाको हकको कानुन छ कि छैन भन्ने कुरा एउटा महत्त्वपूर्ण कुरा हो, जुन हाम्रो देशमा सूचनाको हकको कानुन पनि छ र यसको कार्यान्वयनमा पनि छ। त्यसले गर्दा हामीले यसमा हामीले 4 प्राप्त गरेका छौँ। त्यस्तै दोस्रो नम्बरमा वित्तीय पारदर्शिता, यो फिस्कल ट्रान्सपेरेन्सी भनेर भन्छ, बजेट पारदर्शिताको कुरा, त्यसमा बजेटका विभिन्न चरणहरूमा नागरिक सहभागिता छ कि छैन, बजेट बनाउने, बजेट पारित गर्ने कुरा होस् अथवा बजेट कार्यान्वयनको कुरा र बजेटको अडिटको कुरामा नागरिक संलग्नता छ कि छैन भनेर यसको एउटा एसेसमेन्ट हुन्छ, त्यसमा पास भएका छौँ। तेस्रो भनेको सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति सार्वजनिकरण अथवा एसेट डिस्क्लोजर भनेर भन्छौँ। हाम्रो कानुन छ, कानुन हुँदाखेरि हाम्रो 2 प्राप्त हुन्छ तर त्यो पब्लिकको डोमेनमा छ कि छैन, प्रयोग गर्न सक्ने हिसाबले उपलब्ध छ कि छैन भन्ने विषय हाम्रो अभ्यासमा छैन। त्यसले गर्दा यसमा हामीले 2 मात्रै प्राप्त गरेका छौँ। र अन्तिममा नागरिक संलग्नताको पनि हाम्रो केही अभ्यासहरू छन् र त्यो अभ्यासको हिसाबले 3 प्राप्त गरेका छौँ र यो विभिन्न क्राइटेरियाको हिसाबले हेर्दाखेरि नेपाल चाहिँ सदस्य बन्नको लागि योग्य छ र योग्य हुनाहुँदै नेपालले 75 मात्रै प्राप्त गर्न पर्नेमा यसको योग्यताको लागि नेपालको 81 प्राप्त भएको छ। भनेपछि नेपाल आफैमा एउटा खुल्ला सरकार साझेदारीको हिसाबले योग्य पनि छ र केही हाम्रा राम्रा अभ्यासहरू पनि छन् र ती अभ्यासहरूलाई हामीले विभिन्न प्रकाशनहरू मार्फत कार्यक्रममा प्रस्तुतिहरू मार्फत विश्व मञ्चमा पनि त्यो कुरा प्रस्तुत गरिरहेको कुरा पनि यहाँलाई जानकारी गराउन चाहन्छु। र यसको मुख्य चुनौतीहरू भनेको पारदर्शिता, जवाबदेहिता, नागरिक संलग्नता र प्रविधिको उच्चतम प्रयोग, यो चारवटा कुरा ओपन गभर्नमेन्ट पार्टनरसिपको मूल मन्त्र हो।
यी विषयहरूमा खुल्ला सरकार साझेदारीका अभियन्ता तारानाथ दाहालका विचारहरू सुनौ।
ओपन गभर्मेन्ट पार्टनरसिप भन्ने एउटा विश्वव्यापी संस्था बनिरहेको छ, तर हाम्रो देश चाहिँ त्यसको सदस्य बनिरहेको छैन। त्यसको सदस्य बन्दाखेरि शासन प्रक्रियालाई सुधार गर्ने सन्दर्भमा एउटा नयाँ विश्व प्लेटफर्म हामीलाई प्राप्त हुन्छ र यसको मूल मान्यता भनेको नागरिकसँग मिलेर सरकारले शासन प्रणाली सुधारको अभियान चलाउँछ। भनेपछि नागरिक सहभागिता, नागरिक समाज साझेदारीको एउटा भावनालाई आत्मसात गरिएको हुन्छ, त्यो नै लोकतन्त्र हो। त्यो मूल्य र त्यो मान्यतालाई तल पनि लान सक्छौँ र प्रदेश तहमा पनि। यो ओजिपीमा चाहिँ के छ त भन्दा स्थानीय सरकार पनि सहभागी हुनसक्छ, प्रादेशिक सरकार पनि सहभागी हुन्छ, नगर सरकार पनि सहभागी हुनसक्छ। भोलि हाम्रो कर्णाली प्रदेश पनि यो ओजिपीको प्रोसेसमा सहभागी भएर यसले पनि शासन प्रक्रियामा ओजिपीका भ्यालुजहरूलाई प्रवर्धन गर्न अगाडि बढ्न सक्छ। यहाँको नागरिक समाज र यहाँको सरकारले मिलेर त्यो कामलाई अगाडि बढाउन सक्छ। हाम्रो देश ओजिपी प्रोसेसमा गइरहेछ, फुल फ्लेजेड सदस्य भएको छैन, तर पनि अपर्चुनिटी के त भन्दा स्थानीय सरकार पनि जान, प्रादेशिक सरकार पनि यसमा जान सक्छ। यो ओजिपीमा जाने सन्दर्भमा पाला फाइदा के हुन्छ भनेर सरकारले एउटा कार्यदल पनि बनाएको थियो। यो विश्व मञ्च चाहिँ यस्तो भइसक्यो, यदि यो मञ्चमा गएनौँ भने हामीले भ्रष्टाचार विरुद्धका हाम्रा प्रतिबद्धता कमजोर देखिन सक्छ, पारदर्शिताका संरचनाहरूप्रति हामीले जति गर्नपर्ने हो त्यो गरेका छौँ कि छैनौँ भन्ने प्रश्न उठ्न सक्छ। भोलि हामीले हाम्रो विकासका काम कारवाहीहरू गर्न जुन सहयोग खोजिरहेका छौँ, ती सहयोग खोज्ने कुरामा यी सबै कमिटमेन्टहरू खोजिन थाल्न सक्छ। त्यसैले ढिलो नगरी यो ओजिपीमा नेपाल जाओस् भनेर हामीले सल्लाह सरकारलाई दिइ पनि रहेछौँ।
नेपालले यसबाट लिन सक्ने सम्भावित लाभका विषयहरूमा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवल प्रसाद भण्डारीका विचारहरू सुनौ।
फ्रिडम फोरमलाई लामो समयदेखि विभिन्न क्षमतामा नेतृत्व प्रदान गरिरहनु भएका तारानाथ दाहालज्यूले नेपालमा पारदर्शिता र खुला सरकारको अवधारणा ओपन गभर्मेन्ट पार्टनरसिपलाई तृणमूल तहसम्म लैजानको लागि उहाँले हालसम्म निभाउनु भएको भूमिकाको बारेमा सँगै र बाहिरबाट हेरिरहेको तर उहाँकै अगाडि केही भन्न नपाइरहेको थियो, आज मलाई मौका मिल्यो। उहाँले यो मुलुकलाई पारदर्शिताको बाटोमा र खुला सरकारको बाटोमा जानलाई पुर्याउनु भएको योगदान सितिमिति आकलन गर्न मिल्दैन। यसप्रति म कर्णाली प्रदेश सरकारको तर्फबाट यो अभियान निरन्तर रहोस् र विभिन्न समय कालखण्डमा अगाडि बढ्न उत्प्रेरित गरिरहनेछ भन्ने कर्णाली प्रदेश सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु। अब संसदको खुलापन, खुला संसद र संसदीय खुलापन शाब्दिक रूपमा यिनीहरूले बेग्ला बेग्लै अर्थ बुझाउने भए पनि आज हामी संसदीय क्रियाकलापहरूलाई कसरी आम जनता समक्ष लगेर एउटा पारदर्शी किसिमले खुला बहसको रूपमा लान सकिन्छ भन्ने विषयमै हेरिरहेका छौँ। हामीले हाम्रो मुलुकको स्थिति कस्तो छ भन्ने कुराहरू पनि देखायौँ, हाम्रा सूचकहरू के हुन्, के को आधारमा मूल्याङ्कन हुन्छ र हामी कहाँ छौँ पनि हेऱ्यौँ, हाम्रा वार्षिक मूल्याङ्कनहरूले हामीलाई कहाँ लगेको छ भन्ने पनि हेऱ्यौँ। यति हुँदाहुँदै पनि हामीले चाहे जस्तो प्रतिबद्धताहरू, कानुनमा भनेका व्यवस्थाहरूलाई ठ्याक्कै लागू गर्न सकिरहेको छैन। यसमा विभिन्न कुराहरू छ, बजेटका सन्दर्भका कुराहरू छन्, हाम्रो कार्यशैलीको कुराहरू छ, संसदमा जाने, सरकारमा जाने, हामी सबै यही समाजका अङ्गहरू हौँ, यही समाजका अवयवहरू हौँ। हामी यता बस्दा हामीलाई पारदर्शिता चाहिरहने र उता गएपछि नचाहिने भन्ने नहुनुपर्ने हो भन्ने मलाई लाग्छ, तर हामी यता बस्दा हामीलाई पारदर्शिता चाहियो भनिरहन्छौँ। जब संसदमा जान्छौँ, जब सरकारमा जान्छौँ, तब हामी त्यसबाट किन विमुख हुन्छौँ, यो चाहिँ एउटा बडो हाम्रो चरित्रमा मलाई आफै प्रश्न गर्न मन लाग्छ। सूचनाको हक सम्बन्धी कानुन आएको पनि अब 13 वर्ष भयो, नेपालले एउटा वास्तवमा यो प्रस्थान गरेको विषय हो, त्यसको बुझाइ, त्यसको कार्यान्वयनको पक्षमा चाहिँ हामी कता कता फितलो छौँ। यद्यपि सूचना आयोग गठन छ, सरकारले प्रवक्ताहरू तोकेका छन्, मन्त्रालयले सूचना अधिकारीहरू तोकेका छन्, तैपनि सूचनामा आम मानिसको पहुँचको अभाव भइरहेछ। सूचनाको ऐनले एउटा व्यवस्था गरेको छ, त्यो व्यवस्था फेरि हामी कसैलाई मन पर्दैन, त्यो व्यवस्थाबाट जान हामी कसैलाई मन पर्दैन, किनभने सूचनाको ऐनले त सूचना माग्ने विधि तोकिदिएको छ, त्यो अनुसार माग्दा पाएन भने अनि प्रश्न उठ्छ, नभए त उठ्दैन। त्यसैले सूचनाको हकलाई एउटा त्यो अप्ठ्यारो पऱ्यो भने अर्को सूचनाको हकमा प्रदेशका लागि कति बजेट छ, सरकारका लागि कति बजेट छ, केमा कति बजेट छ चाहिँ आयो, त्यो बजेट खर्च गरेर सही सेवा वितरण भयो भएन भन्नेतिर चाहिँ सूचनाको हक त्यति धेरै केन्द्रित भयो। अर्को वित्तीय पारदर्शिताको विषय छ, यसमा नेपालको सरकार सङ्घ अब प्रदेशहरू पनि बिस्तारै आउँदैछन्, यो एभरेजभन्दा माथि छ, यो मूल्याङ्कन उहाँहरूले गर्नुभएकै छ, हामी एभरेजभन्दा माथि छौँ। हामीले 60 दशकमै 6 भाषामा बजेटको सारांश प्रकाशन गर्न थाल्यौँ हामीले, होइन 60 सालदेखि नै सार्वजनिक गर्नुपर्छ भनेर हामीले यो सूचनाको हक आउने बित्तिकै, कानुन आउने बित्तिकै त हामीले बजेटलाई विभिन्न भाषामा राख्न थाल्यौँ, पछि त्यसलाई छोड्यौँ र अब एउटै भाषाबाट जाँदा पनि हुन्छ भन्ने कुराहरू भयो। त्यस पछाडि गैर बजेटरी खर्चको बहुत ठुलो कुरो छ वित्तीय पारदर्शितामा, बजेटमा नलेखिएको विषयमा खर्च गर्ने यो नेपालमा प्र्याक्टिस छ। संसारमा सबैभन्दा बढी पारदर्शी खरिद सम्बन्धी कानुन हाम्रो हो। खरिद सम्बन्धी कानुन हेर्नुहोस् अरू देशका विभिन्न दफाहरू जुन इन्टरनेटमा राखिएको छ मेटेर राखिदिएको छ, त्यसैले हाम्रो खरिद सम्बन्धी कानुन पारदर्शी कानुन छ। अब हामीले त्यसलाई प्रयोग गरेर राम्ररी काम गर्न सकेनौँ, त्यो हाम्रो समस्या छ, कानुनको हकमा समस्या भइरहेको छैन। बजेटमा पनि हामीले मागेका सूचनाहरू दिने गरेका छौँ, यो बजेट गोप्य राख्नुपर्ने विषय नै होइन। संसारमा धेरै देशमा 4 आउने बजेटको अहिलेदेखि छलफल छ, 4 के गर्ने त्यहाँ आउँछ भन्ने अहिलेदेखि छलफल छ, हाम्रो चाहिँ त्यो बडा सुडकेसमा कसेर बाँधेर लिएर संसदमा जानुपर्छ भन्ने छैन, त्यस्तो गर्नुपर्छ पनि कहीँ भनेको छैन, गोप्य राख्नुपर्छ पनि भनेको छैन, होइन। अब राजस्वको दर परिवर्तन गरेर हामी आयातित अर्थतन्त्रमा बस्ने मान्छेहरूलाई बोर्डरमा केही तलमाथि पर्छ भन्ने विषय बाहेक कुनै पनि विषयमा हामीलाई यो गोप्य राख्नुपर्छ भन्ने छैन, तर हामी बजेटलाई बडा सुटकेसमा कसेर होइन डिबेट गर्दै गर्दैनौँ। बजेट त कम्प्लिट बजेट डिबेट गर्नुपर्ने, त्यस पछाडि जिल्ला विकास समिति होइन, जिल्ला पञ्चायत हुँदै योजना आयोग, क्षेत्रीय योजना कार्यालय हुँदै योजना जान्थ्यो र कार्यान्वयनमा जान्थ्यो, अहिले त्यतिखेर कार्यान्वयन भएका योजनामा केही समस्या छैन। सार्वजनिक पदाधिकारीको सम्पत्तिको विषय यो एउटा चुनौती छ नेपालमा, हामी अनौपचारिक अर्थतन्त्रमा आधारित देशमा छौँ, हाम्रो अर्थतन्त्र अझै पनि मोनिटाइज छैन, मौद्रिकीकृत छैन, हाम्रा अर्थतन्त्रका सबै क्रियाकलापहरू अब अहिले पनि मुद्रामा आउँदैन, त्यस कारणले गर्दाखेरि हामी कति पैसा कमाउँछौँ, कस्ता घरमा बस्छौँ, कस्ता सुविधा प्रयोग गर्छौँ, के खान्छौँ, छोराछोरी कहाँ पढाउँछौँ, कस्ता लुगाफाटो लगाउँछौँ, यी कुराहरू खासै धेरै बाहिर आउँदैनन्, तर विकसित मुलुकमा ती कुराहरू पनि आउँछन्। सार्वजनिक ओहदामा रहेका व्यक्तिहरूको परिभाषा गरिएको छ यो फिनान्सियल एक्सन टास्क फोर्स अन्तर्गत नेपालको सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुनले यसलाई परिभाषा गर्छ, र ती व्यक्तिहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छ, रेकर्ड राख्नुपर्छ राज्यले, ती व्यक्तिहरूको कारोबार रेकर्ड राख्नुपर्छ, फेरि गोपनीयताको हक भन्ने कुरा होला, हुँदैन, राज्यसँग गोपनीयता भन्ने केही पनि हुँदैन, अरू मान्छेलाई दिने नदिने भन्ने कुराहरू, तर यहाँ चाहिँ ठुल्ठुलो मान्छेले यसो गर्यो भन्ने कुराहरू आउँछ, 2-3 अखबारमा आउँछ, त्यसपछि सेल आउँछ है, यो एउटा बहुत महत्त्वपूर्ण छ, यही इन्डिकेटरमा होला सायद हामी कम भएको अन्तर्राष्ट्रिय मूल्याङ्कनमा, होइन। त्यस पछाडि यो नागरिकको सहभागिता जुन छ राज्यका क्रियाकलापहरूमा, यसमा राम्रो छ, बजेटको सन्दर्भमा पनि अरूमा पनि सिटिजन इङ्गेजमेन्ट, इभन बजेट खर्च गरेको विषयलाई जनलेखा परीक्षण गर्ने कुरालाई पनि हामीले चाहिँ हाम्रो प्रणालीमा राखेका छौँ। महालेखा परीक्षकको लेखा परीक्षणलाई पनि पब्लिक अडिटिङमा जाने, उनीहरू वर्षभरि जुन दौर आउँछन् आउँदा एक जिल्लामा एउटा योजना थियो उनीहरूले पब्लिकले देखाएर गर्ने भन्नेसम्म छ, यसमा पनि राम्रो छ। यी 4 सूचकहरू जुन हाम्रो ओपन गभर्मेन्ट पार्टनरसिपमा जानको लागि चाहिन्छ, त्यो पुरा गर्दा गर्दै पनि विभिन्न कारणले हामी यसमा जान सकेका छैनौँ।
अब पोखराका नागरिक समाजका प्रबुद्ध व्यक्तित्व आनन्द राज मुल्मीका विचारहरू सुनौ।
आलोचनात्मक र नकारात्मक प्रवृत्तिले जड गाड्ने प्रयासको सुराग भएको छ, यसको पछाडि ती जनताको कुरो मात्र होइन, ती नागरिकका कुरा मात्र होइन, स्वयं नेपालका राजनीतिक दलहरूले यो अभ्यासलाई अगाडि बढाउनको लागि मलजल गरेको छ कि भन्ने मलाई लाग्दछ। किन भन्दाखेरि नेपालका पोलिटिकल पार्टिजमा एउटा पोलिटिकल कल्चरको अभाव क्रमशः ह्रास हुँदैछ, हाम्रो लागि चिन्ताको विषय यही, राजनीतिक संस्कारको जुन विकसित अवस्थामा पुग्नुपर्ने थियो त्यो क्रमशः ह्रास भएको अवस्थामा चाहिँ यी कुराहरू स्वतः नै जन्मने स्वाभाविक प्रणाली हो भन्ने मलाई लाग्दछ। त्यसैले नेपालका राजनीतिक दलहरूले नेपालमा डेमोक्रेटिक नर्म्सलाई योभन्दा सुदृढ गर्नको लागि अब प्रयास नगरी हुन सुखै छैन। अन्तर पार्टी कलहदेखि लिएर अन्तर पार्टी विवाददेखि लिएर अन्तर पार्टीमा जुन किसिमको आफूले जनताको समक्ष पुर्याउनुभन्दा पनि आफआफमा जुन किसिमको एउटा द्वेष मनस्थिति ईर्ष्याको प्रारूप भइरहेको छ, मलाई लाग्छ नेपालको पोलिटिकल कल्चरले नेपालका राजनीतिक पार्टीहरूलाई कहाँ पुर्याउने भन्ने कुरालाई अत्यन्त जटिलका साथ अब अध्ययन गर्नुपर्ने विषय भएको छ। मलाई लाग्छ फ्रिडम फ्रन्टको एउटा अध्ययनको अत्यन्त ठुलो विषय हो यो, र भोलिका दिनमा चाहिँ यो मलाई लाग्छ नेपालको सन्दर्भमा चाहिँ हामीले बिर्सन नहुने कुरा चाहिँ यो हो। र आलोचनाको हट कहाँसम्म भन्ने प्रश्न आइसकेको छ, कहाँसम्म गर्ने त यो आलोचनाको हट कहाँसम्म भन्ने प्रश्नलाई जवाब दिनको लागि स्वतः नै यो संवादको कमी हो। डायलग र डिस्कोर्स भनेको अत्यन्त कम भएको छ। नागरिक समाजको निष्क्रियता यति धेरै बढेको छ कि हामी कल्पनै गर्न सक्दैनौँ। नागरिक समाज यति भेस्टेड इन्ट्रेस्टको वरिपरि घुमेको छ कि आफ्नो कुरो चाह भने जतिखेर पनि तयार हुने, तर सामूहिक रूपमा आम नागरिकको लागि अगाडि बढ्ने प्रेरणा भनेको कमजोर स्थितिमा छ। हामी प्रोएक्टिभ होइन, हामी रियाक्टिभ मात्र छौँ। त्यसैले यो नागरिक समाजको भूमिका मलाई लाग्छ उल्लेखनीय रूपमा अब कसरी स्थापित गर्ने भन्ने कुरो पनि आफ्नै नै एउटा अध्ययनको विषय हो। मेरो आफ्नो इन्ट्रेस्टको विषय भयो भने म फलाना ठाउँबाट भन्ने भयो होइन भने त्यो आम जनताको लागि चाहिने कुरो, आम सरकारका विषयमा अब हामीले कुरो उठाउने सम्बन्ध छैन। र अहिले प्रदेश सरकारको कुराहरू आएका छन्, तर अहिलेसम्म भएका विधेयकमा कतिको जनतासँग संवाद भयो, कतिसँग त्यो डायलग भयो भन्ने कुरो चाहिँ मलाई लाग्छ मेरो नजरमा चाहिँ अत्यन्त कम न्यून रूपमा भएको छ। कुनै डायलगको सुरुवात नै भएको छैन। एक त प्रदेश सभाको इफिसियन्सी बारेमा, त्यसको इफेक्टिभ नलेज बारेमा अब प्रश्न उठेका छन्। सरकारले बिजुली दिइसकेका छन्, त्यसले स्थगितका स्थगित हुने कामहरू भइरहेका छन्। यो सुरुवाती अवस्थामा जबकि यो प्रभावकारी ढङ्गले छिटो र धेरै काम गर्नुपर्ने स्थितिमा स्थगित भएर धेरै अनन्तकालसम्म यसरी बिजनेस बिना प्रदेश सभा स्थगित हुनु मलाई लाग्छ संसदीय अभ्यासको लागि एउटा ठुलो सेटब्याक। त्यो सेटब्याकलाई चिन्नको लागि सभामुख र सभासदहरूको भूमिका चाहिँ महत्त्वपूर्ण हुनै पर्छ। सरकारले दबाब दिन सक्ने काम संसदको, प्रदेश सभाको, त्यसमा निष्क्रिय भएर बस्न थाल्यो भने त संसद पनि निष्क्रिय भइदियो भने के हुन्छ? जनताको लागि प्रतिनिधित्व गर्ने साथीहरू, जनताको आवाज उठाउनु पर्ने साथीहरू, जनताको लागि जिम्मेदार बोक्नुपर्ने साथीहरू नै निष्क्रिय भएर बसिएपछि कहिले भेटघाट हुन्छ, 60 सांसदहरू भेटघाट भयो भने के गर्नुभएको छ भने खै कामी केही छैन, के गर्ने कसो गर्ने भन्ने खालका कुराहरू उहाँबाट व्यक्त भएको सन्दर्भ मलाई लाग्छ नेपालको सङ्घीय प्रणालीलाई एउटा ठुलो सेटब्याक रूपमा नआओस् भन्ने खातिर हामीले अलिकति चेतनशील हुनुपर्ने, अलिकति हामीले गम्भीरताका साथ अगाडि बढाउनु पर्ने कुरो मलाई लाग्दछ। जब हामी ओपन हुन सक्दैनौँ, खुल्ला वातावरणमा पारदर्शितापूर्वक जवाबदेहीका कुराहरू गर्न सक्दैनौँ, यस्ता कुराहरू उठ्दै जान्छ। र सबैभन्दा महत्त्वपूर्ण प्रश्न भनेको यो सदाचार प्रणालीलाई ग्रहण गर्ने अब सबभन्दा नैतिक दायित्वको रूपमा ग्रहण गर्नुपर्ने हो। यो सांसदको कुरो मात्र होइन, कर्मचारीको कुरो मात्र होइन, आम नागरिकमा यो सदाचार प्रणालीतर्फ हामी उन्मुख हुन सकेनौँ भने, स्वास्थ्य संस्कार विकास गर्न सकेनौँ भने मलाई लाग्छ यो मुलुकले ठुलो मूल्य चुकाउनु पर्ने अवस्थाहरू सृजना हुन सक्दछन्। त्यो विषयमा पनि हामी छलफल गर्नेतर्फ अगाडि बढ्नुपर्छ। त रिफर्म भनेको यो कन्टिन्युस प्रोसेस हो, सुधार त जहिले पनि चाहिन्छ, आइ पूर्ण त हुनै सक्दैनौँ। यो व्यवस्था अहिले लागू भएको छ, यो पूर्ण हो भन्ने खालका कुरा गर्न थाल्यो भने हामी पछाडि फर्कन्छौँ। त्यसैले त्यो निरन्तर रिफर्मको प्रोसेसलाई अगाडि बढाउनुको लागि पनि बढ्नुपर्छ। र अहिले सम्पन्न हाम्रो मुलुकको लागि समस्या भनेको इलेक्सन प्रोसेस र प्रोसिडियर हो। यो चुनाव प्रणाली र चुनावको निर्वाचन आयोगले गरिने गतिविधि बारेमा मान्छेको विश्वास कम भइरहेको छ, तपाईँलाई थाहा छ नि त। र बडो अचम्मको कुरो, अघिल्लो निर्वाचनको ताका निर्वाचन आयोगका 5 साथीहरूले एक दिनमा 10 बैठकसम्म गरे। एक बैठकको 2,025 रुपियाँ भत्ता पाउने रहेछ, के गरे थाहा छैन, दिनको 10 बैठक निर्णय गरेर उनीहरूले पैसा लिए। निर्वाचन सम्बन्धी नै आयोगमा बस्ने यस्ता साथीहरू भएपछि त्यो निर्वाचन प्रक्रिया बारेमा हामी कसरी विश्वास गर्न सक्छौँ? आजसम्म मलाई थाहा छैन कसले त्यो निर्धारित गरेको रकमभन्दा बढी खर्च भयो र त्यसलाई सजाय हो भन्ने कुरो तपाईँले सुन्नु भएको छ र? हामीले सुनेका छौँ र? सुनेका छैनौँ। छ त, हामीसँग नियमावली छ, विनियम छ, के के छ, तर स्वयं त्यो आफैमा त्यो विश्वास, त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भइसकेपछि त्यही नै हो। सदाचार प्रणाली निर्वाचन आयुक्तसँगै छैन भने उसले कसलाई कारवाही गर्ने? त्यसैले यो इलेक्सन प्रोसेस र प्रोसिडियरलाई कसरी सुधार गर्ने भन्ने कुरो मलाई लाग्छ जटिलले कसर अगाडि आउँछ। मङ्सिर 14 चुनाव नजिक आउनेछ, त्यो एउटा अहम प्रश्न। अहिले किन मान्छेमा आकर्षण बढेको छैन चुनावप्रति? सामान्य उदाहरणमा त किन बढ्न सकेका छैन? उम्मेदवार हुन चाहने मान्छेले सोच्यो भने कहाँबाट पैसा ल्याउने हो भन्ने खालको कुराहरू सबभन्दा पहिलो आउँछ, जवाब नै। त्यसैले चुनावलाई जब पैसासँग दाइन्छ भने हामी ओपन गभर्नेन्सको कुराहरू, सिस्टमका कुराहरू, गणतन्त्रलाई मजबुत गर्ने कुराहरूलाई हामी त्यति सहिलोसँग लिन सक्दैनौँ। त्यो विषयमा पनि मलाई लाग्छ यो ओपन गभर्नेन्स र ओपन पार्लियामेन्ट सिस्टमले चाहिँ सम्बोधन गर्न सक्ने अवस्था छ। ट्रान्सपेरेन्सी, एकाउन्टेबिलिटी यसका मूलभूत सिद्धान्त हुन् वा पार्टिसिपेटका एप्रोचका कुराहरू, र सबैभन्दा महत्त्वपूर्ण कि यो भ्यालुज र इथिकल मोरललाई कसरी इन्टिग्रेट गर्ने, त्यो मलाई लाग्छ अहिले मुलुकको लागि सबभन्दा अहम प्रश्न। सूचना लुकाउने कुरा गर्नुहुन्छ, सूचना लुकाउने त ब्युरोक्रेसिक कल्चरको एउटा सबभन्दा ठुलो क्यारेक्टरिस्टिक्स थियो। कर्मचारी तन्त्रमा चाहिँ सूचना चाहिँ प्रवाह गर्न चाहन्न पनि, आज त्यही सिको जनप्रतिनिधिले गरेका छन्। जनप्रतिनिधि पनि चाहन्नन्, सुझ्दै दिन चाहन्नन्, के भइरहेको छ भने भन्ने चाहन्नन्, लाल किताब एकपल्ट हेर्न यसरी दिनुहोस् न भन्दाखेरि भयो भरे हेरेर भइहाल्छ नि भन्ने खालका कुराहरू जवाबबाट हामी पाउनुपर्ने अवस्था छ। त्यसैले यो सूचना लुकाएर मैले ठुलो काम गरेको छु भन्ने भ्रमबाट अब उन्मुक्त जनप्रतिनिधिले गर्नै पर्छ। यो तल्लो तहमा सबभन्दा बढी छ, वडा तहमा सबभन्दा बढी छ। वडामा तपाईँ जानुभयो भने तपाईँ केही पनि पाउनुहुन्न, कति पैसा आएको छ भने कति मेयरले कति दिएछ, कति सुत्याइदिया छ भन्ने खालका बोर्ड मतलब जवाबहरू हामीले आइरहेका छौँ। त्यसैले तल्लो तहका जनप्रतिनिधिलाई अब मलाई लाग्छ सिकाउने बेला भएको छ, तपाईँले कहीँ न कहीँ यसलाई इन्टरभेन्सन गर्नुहोस्। तिनीहरूलाई जबसम्म यी कुराहरू ट्रान्सपेरेन्सी के हो, एकाउन्टेबिलिटी के हो, इन्फर्मेसन सिस्टम किन चाहिन्छ, किन तिमीहरू पारदर्शी हुनुपर्छ भन्ने खालका कुराहरू अब त्यो तल्लो तहको जनता जनप्रतिनिधि जुन झन्डै झन्डै 35-36 हजार छन् तिनीहरूले नसिकाउने हो भने मलाई लाग्छ तेस्रो सरकार तिन तहको सरकार नेपालमा सफल हुन गाह्रो छ। किन त्यो सिक्नै चाहनुहुने हो, उनीहरू कर्मचारी सरह काम गर्न चाहन्छन्। जनप्रतिनिधि कर्मचारी सरह हुन थाल्यो भने त अब मुलुकको अवस्था के हुने हो। त्यसैले त्यो तल्लो तहको सरकारलाई यो एप्रोच चाहिँ पुर्याउनुको लागि पनि कहीँ न कहीँ इन्टरभेन्सन गर्न सक्नुहोला वा अरू च्यानल मार्फत गर्न सक्नुहोला भन्ने मलाई लाग्दछ। अहिलेसम्म सरकारले के भन्छ भन्दाखेरि हामीले यो गर्यो ऊ गर्यो ऊ गर्यो यस्तो भन्नु उस्तो छ भन्ने बाहेक जनताबाट ती सुझावहरू सङ्कलन गर्ने प्रक्रियाको अभाव छ। जुन अहिले कानुन गर्ने गुठी संस्थाको मिडिया छलफल गरे भने यो अवस्था हुँदैन वा तपाईँको मिडिया काउन्सिल बारेमा तपाईँसँग छलफल गरे भने त्यो आउँदैन, आउने थिएन नि। त्यसैले सरकार यस्तो खालमा कन्जुसेन्स चाहिँ गर्नु, सरकार बढी ओपननेस हुनुपर्छ, सरकार बढी खुल्ला रूपमा पारदर्शीपूर्वक जनताको समक्ष पुग्ने प्रयास गर्न थाल्यो भने असल शासनको स्वर हुन्छ, राम्रो सरकारको सिम्टम हुन्छ। त्यसैले आज हामीलाई चाहिएको छ राम्रो सरकार, असल शासन, जसले जवाबदेता स्वीकार गरोस्, जसले सदाचार पण्डितलाई बढावा दियोस्, जसले कुनै किसिमको स्वार्थको द्वन्द्वलाई हटाउन सकोस्, त्यो आजको आवश्यकता हो। त्यो विषयमा चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरो डायलग र डिस्कोर्स हो। त्यसैले यो डायलग र डिस्कोर्सलाई गर्नको लागि पोलिटिकल पार्टिजहरू जसलाई प्रतित्व गर्नुभएको छ, सभामुखले प्रतित्व गर्नुभएको छ, मान्य प्रतित्व गर्नुभएको छ, आफ्नो पार्टीमा यो पोलिटिकल कल्चरलाई रिभाइभ गर्नको लागि अब प्रयासको सुरुवात नगर्ने हो भने नेपालमा फेरि एकपटक किन दलको आवश्यकता छ र भन्ने प्रश्न फेरि उठ्न सक्छ। एउटा व्यक्तिले पार्टी चलाउने, कुनै समूहले पार्टी चलाउने होइन, पार्टी भनेर आम मानिसको आम जनताको भावनालाई प्रतिबिम्बित गर्न सक्ने पार्टीको रूपमा स्थापित हुन सक्नुपर्छ, जुन आज अभाव छ। त्यसैले त्यो पोलिटिकल कल्चरलाई कसरी अगाडि बढाउने, डेमोक्रेसीलाई सस्टेन गर्नको लागि यदि बारम्बार सङ्क्रमणकालीन अवस्थाका कुराहरू हामी नेपालीले सोच्नुपर्ने हो भने विकासका प्रयासलाई कसरी अगाडि बढाउने। आज यही रोग हो, जहिले पनि सङ्क्रमणकालीन, जहिले पनि द्वन्द्वको कुरा, जहिले पनि अप्ठ्यारोका कुराहरू, जहिले पनि सरकारका कुराहरू, यो चल्दाखेरि नेपालको विकासका प्रयासहरू अवरुद्ध भएका छन्।
भर्खरै सुन्नुभयो ओजिपी अर्थात् ओपन गभर्नमेन्ट पार्टनरसिप सम्बन्धी पडकास्ट फ्रिडम चौतारी पडकास्टको आजको अङ्कबाट म कृष्ण सापकोटा बिदा हुन्छु। नमस्कार।